نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد. اللہ تعالی شانہ ہم سب کو دین کی صحیح سمجھ اور دین کی بصیرت نصیب فرمائے. ایک ہوتا ہے ظاہر، دوسرا ہوتا ہے باطن. تو یہ جو قرآن مجید ہے اور احادیث شریفہ ہے، اس کا بھی ایک ظاہر ہوتا ہے اور ایک باطن. تو میرے جیسے جو طالب علم کہے جانے کے قابل بھی نہیں ہیں، ہم جب قرآن کو پڑھتے ہیں، حدیث کو پڑھتے ہیں، تو جتنا سمجھ میں آتا ہے وہ ظاہر کا سمجھ میں آتا ہے. اور باطن کی چیز، گہرائی میں جو چیزیں پوشیدہ ہوتی ہیں، چھپی ہوئی ہوتی ہیں، وہ ہر ایک کو نظر نہیں آتی. جیسے ایک شخص بیمار ہے تو ہم لوگ ڈاکٹر نہیں ہیں، تو طب کی ہمیں بصیرت حاصل نہیں ہے، تو ہمیں جو کچھ نظر آئے گا ظاہر کا نظر آئے گا، آنکھیں سرخ ہو گئی ہے، بے ہوش پڑا ہوا ہے، حرکت نہیں کر رہا ہے، تو ظاہر کو دیکھ کر ہم گھبرا جائیں گے. اور ڈاکٹر جب آئے گا تو اسے ظاہر کے ساتھ باطن بھی نظر آتا ہے. اللہ تعالی شانہ نے اسے مہارت دی ہے، تو وہ چیک کرے گا، نبض دیکھے گا، ٹیمپریچر دیکھے گا، دوسری چیزیں دیکھے گا، اور دیکھ کر کے کہے گا کہ فکر کی کوئی بات نہیں ہے. تو دیکھو، ظاہر اور باطن. تو ہر چیز کا ایک ظاہر ہوتا ہے، ایک باطن ہوتا ہے. جو اہل اللہ ہوتے ہیں، جن کو اللہ تعالی شانہ کا تعلق نصیب ہو جاتا ہے، جو اپنے دلوں کا تزکیہ کرا لیتے ہیں اور جنہیں اللہ تعالی شانہ کی محبت نصیب ہو جاتی ہے، اور ان کے دل جو ہے وہ رذائل کی اور گناہوں کی کدورت سے پاک ہو جاتے ہیں، تو انہیں احادیث شریفہ کا ظاہر بھی نظر آتا ہے اور باطن بھی. قرآنی نصوص کا ظاہر بھی نظر آتا ہے اور باطن بھی. اور ظاہر ہے کہ جسے صرف ظاہر نظر آئے اور باطن نظر نہ آئے اس میں، اور جسے ظاہر بھی نظر آئے اور باطن بھی نظر آئے، بہت فرق ہوتا ہے. اسی لیے حضرت حاجی امداد اللہ مہاجر مکی رحمت اللہ علیہ نے حضرت گنگوہی رحمت اللہ علیہ پر ایک خط لکھا یا پیغام بھیجا کہ مولوی رشید احمد، بہت مدت گزر گئی، آپ کے حالات کچھ معلوم نہیں ہو سکے. تو حضرت گنگوہی رحمت اللہ علیہ نے جو خط لکھا، اس کے جو مندرجات تھے ان میں ایک بات یہ تھی کہ الحمدللہ مجھے نصوص میں کہیں تعارض نظر نہیں آتا. احادیث میں، قرآن میں کسی جگہ پر مجھے کانٹرڈکشن نظر نہیں آتا. ہم لوگ بھی کئی سالوں سے پڑھانے کا کام کرتے ہیں، تو پڑھاتے پڑھاتے کسی جگہ پر پہنچتے ہیں تو ہمیں تعارض نظر آتا ہے کہ یہ حدیث فلاں حدیث سے ٹکرا رہی ہے، یہ حدیث قرآن کی فلاں آیت سے ٹکرا رہی ہے، وہاں کچھ اور ہے، یہاں کچھ اور ہے. ایک حدیث میں آپ صلی اللہ علیہ وآلہ وسلم سے روایت کرتے ہوئے حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमारे दरमियान खजूरें तकसीम की तो हर शख्स के हिस्से में सात सात खजूरें आई। और दूसरी हदीस में यह है कि हर शख्स के हिस्से में पांच पांच खजूरें आई। अब अगर सात खजूरें आई है तो पांच गलत, और पांच खजूरें आई है तो सात गलत। और बुखारी शरीफ में ये दोनों हदीसें एक साथ है, एक में सात का जिक्र है एक में पांच का जिक्र है। तो देखो हमें कॉन्ट्रडिक्शन नजर आता है, हमें तारुज नजर आता है, टकराव नजर आता है। ये तारुज हमें इसलिए नजर आता है कि हमारे पास बसारत है, बसीरत नहीं है। हमारी आंखें इन अल्फाज को सिर्फ देख रही हैं। और सबउन और खमसुन का जो लफ्ज के अल्फाज जो हैं उसकी वजह से हमें तारुज नजर आता है। लेकिन जिसके पास बसीरत है जब वो इन दोनों हदीसों को पढ़ेगा तो उसे फौरन समझ में आ जाएगा कि एक हदीस में सात क्यों है, दूसरी हदीस में पांच क्यों है। और जब ये क्यों है का जवाब उसे समझ में आ जाएगा तो उसे तारुफ नजर नहीं आएगा। तो हजरत गंगूर रहमतुल्लाह अलैह फरमाते थे कि जब मैं कुरान को पढ़ता हूं, हदीसों को पढ़ता हूं, तो मुझे किसी जगह पर तारुफ नजर नहीं आता। इसका मतलब यह है कि वो जहां तारुफ होता है तो वहां तौजी खुद ब खुद आ जाती है। और हम लोग जब हदीस पढ़ते हैं पढ़ाते हैं तो हमें तारुज नजर आता है। तारुज नजर आता है तो उन लोगों की किताबों को उठाना पड़ता है जिनको बसीरत हासिल है। तो वो हमें बतलाते हैं कि ये जो तुम्हें तारुज नजर आता है वो फिल हकीकत तारुज नहीं है, ये अपारेंट कॉन्ट्रडिक्शन है। हकीकत में इन रियालिटी तारुज नहीं है। मैं इसको इस तरह कहा करता हूं कि कुरान और हदीस में तारुज कहीं नहीं होता, वो हमारी कम फहमी होती है, कम फहमी और फहम कम होगी। खत आएगा हमारे ऊपर होम ऑफिस से कि आपका वीजा का एप्लीकेशन रिजेक्ट, घबरा जाएंगे हम। और वकील साहब को बतलाएंगे तो वो देख करके कहेंगे फिक्र की कोई बात नहीं, इसलिए कि हमने तो ये खत के जाहिर को देखा। उनके सामने तो पूरा पूरा कानून सामने है, होम ऑफिस का पूरा तरीका कार उनके सामने है। तो हो सकता है कि जब उन्होंने एप्लीकेशन दिया था उस वक्त उनको पता ही था कि सबसे पहला खत ऐसा आएगा और उसके उसके जवाब में फिर हमें दूसरी कार्रवाई करनी है। तो कहेंगे कोई फिक्र की बात नहीं। ये बड़े बड़े जो अइम्मा थे वो अइम्मा इसीलिए बने कि उनको ताल्लुक मा अल्लाह नसीब था। तो ताल्लुक मा अल्लाह नसीब होने की वजह से उनको बसीरत नसीब होती थी, और बसीरत जब नसीब होती थी तो नुसूस में उनको गहराई में वो चीजें नजर आती थी जो दूसरों को नहीं, तो वो खुद ब खुद अइम्मा बन गए। उन लोगों ने इल्मी मेहनत करके इमाम बनने के बाद ताल्लुक मा अल्लाह पैदा नहीं किया, ताल्लुक अल्लाह की बरकत से उन्हें जो बसीरत मिली उसकी वजह से इल्म की गहराई उनको नसीब हुई। तो बहुत से लोग ऐसा समझते हैं कि ताल्लुक अल्लाह के बगैर भी हम कसरत मोताला की वजह से हाफिज इब्ने हजर और अल्लामा इन्हीं हो जाएंगे, ऐसा नहीं होता। शेखुल हदीस मौलाना ज़करिया साहिब रहमतुल्लाह अलैहि, हजरत शेख यूनुस साहिब रहमतुल्लाह अलैहि, हजरत गंगोही रहमतुल्लाह अलैहि, ये सब ताल्लुक माल्लाह की बरकत से। हां फिर उन्होंने इल्मी मुताला भी किया, लेकिन एक शख्स ताल्लुक माल्लाह के बगैर इल्मी मुताला करता है और एक ताल्लुक माल्लाह के बाद इल्मी मुताला करता है। तो एक बसारत से देखता है, दूसरा बसीरत से देखता है, तो दोनों में फर्क होगा। इसीलिए हजरत इमाम बुखारी रहमतुल्लाह अलैहि के हालात में जो ये बात मिलती है कि उनके वालिद ने इंतकाल के वक्त ये कहा कि मैं अपने माल में, हराम तो बहुत दूर की बात है, शुबहे का भी एक पैसा छोड़ के नहीं जा रहा हूं। तो तबसिरा करने वालों ने इस पर यह तबसिरा किया है कि ताल्लुक माल्लाह के लिए हराम चीजों से बचना बहुत जरूरी है। تو اللہ تعالیٰ شانہ جسے امامت کے بہت اونچے درجے پر فائز کرنا چاہتا ہے اسے شروع ہی سے ہر اعتبار سے حرام سے بچاتے ہیں تاکہ اسے تعلق ماللہ اعلیٰ درجے کا نصیب ہو. اور تعلق ماللہ اعلیٰ درجے کا نصیب ہوگا تو بصیرت بھی اعلیٰ درجے کی نصیب ہوگی اور اس بصیرت کے نتیجے میں پھر کام بھی بہت اونچا کرے گا. اس لیے میرے عزیز طلبہ صرف اپنی جگہ پر نہ ہو اپنی جگہ پر یہ ضروری ہے. تعلق ماللہ سے صرف نہیں آ جاتا اور تعلق ماللہ سے نہ ہو نہیں آ جاتا. یہ اپنی محنتیں کرو لیکن ظاہری علم کے ساتھ باطنی علم کی بھی فکر کرو. یہ تعلق ماللہ. ایک شخص کی آنکھیں اگر کمزور ہے تو چشمے کے بغیر اسے وہ چیزیں نظر نہیں آئے گی جو چشمے کے ساتھ. تو یہ تعلق ماللہ چشمہ ہے. تعلق ماللہ سے آپ کو جو چیزیں نظر آئے گی وہ تعلق ماللہ کے بغیر نہیں. یہ جتنے بڑے بڑے لوگ گزرے ہیں مفسرین ہوں, محدثین ہوں, شارحین حدیث ہوں, فقہا ہوں, جتنے بھی ائمہ گزرے ہیں ان میں سے ایک کے بارے میں آپ یہ ثابت نہیں کر سکیں گے کہ ان کو تعلق ماللہ نہیں تھا پھر بھی انہوں نے یہ چیز اکمپلش کی ہے. ایک نہیں ملے گا آپ کو. اور اگر ہے تو بتلاؤ مجھے. سب کو اعلیٰ درجے کا تعلق ماللہ حاصل تھا اور ان کی شروحات کو دیکھنے سے پتا چلتا ہے کہ وہ یہ تصوف کی جو اصطلاحات آج ہم استعمال کرتے ہیں وہ اپنے زمانے میں بھی استعمال کرتے تھے. کمی بیشی ہوتی رہی لیکن کچھ اصطلاحات جن کا بعض لوگ انکار کرتے ہیں وہ یہ بڑے بڑے لوگ استعمال کرتے ہیں. تو ایک ظاہر ہے ایک باطن ہے. میں اس کو مثال سے سمجھایا کرتا ہوں کہ میں اگر ابھی کوئی جملہ بولوں, پیچھے کے کمرے میں بیٹھے ہوئے ہیں یا گھر پر بیٹھے ہوئے ہیں, مفتی صاحب آئے ہوئے ہیں, حبی صاحب آئے ہوئے ہیں, سلیمان بھائی ہمارے آئے ہوئے ہیں, متحر آیا ہوا ہے, وکیل صاحب آئے ہوئے ہیں, سب بیٹھے ہوئے ہیں اور بہت خوشگوار مجلس چل رہی ہے. مہمانوں میں سے کسی کو احساس نہیں ہوتا کہ مجھے ان لوگوں کے بیٹھنے کی وجہ سے گرانی محسوس ہو رہی ہے. اور یہ مہمان کا حق بھی ہے کہ اس طرح آدمی پیش آوے چاہے گرانی محسوس ہو رہی ہو, بشاشت کے ساتھ بیٹھے. اور رات کو ایک بج گیا یعنی صبح ایک بارہ بجے کے بعد, اور میں یہ کہوں کہ بھائی اب تو اٹھنا چاہیے, اب مفتی صاحب, وکیل صاحب, سریوان بھائی یہ سوچ رہے ہیں کہ ان کو ہمارا بیٹھنا ناگوار ہو رہا ہے یا ان کو ہمارا اٹھنا ناگوار ہوگا. ہو سکتا ہے کہ یہ چاہتے ہوں کہ اور بھی بیٹھے, تعلق ہے ان سے, تو کہیں ایسا نہ ہو کہ ہم اٹھ کے چلے جائیں اور ان کو ناگواری ہو کہ یار یہ اٹھ کے چلے گئے. تو ہو سکتا ہے کہ یہ ہمارا بیٹھنا ان کو اب ناگوار ہے کہ یار بہت لیٹ ہو گیا, میں تھکا ہوا ہوں, مجھے سونا ہے, اس لیے اشارہ کر رہے ہیں کہ اب تو سو جانا چاہیے. اور ایسا بھی ہو سکتا ہے کہ یہ تھکے ہوئے نہیں ہیں, یہ ہمارا بیٹھنا پسند کرتے ہیں لیکن ان کو یہ خیال آ رہا ہے کہ کہیں یہ پھنسے ہوئے نہ ہوں, تو ہماری رعایت میں کہہ رہے ہیں کہ بھائی اب تو اٹھنا چاہیے تاکہ ان میں سے کسی کو جانا ہو تو جا سکے. یہ حضرت ششو پننے پڑ جائیں گے کہ یہ چاہ کیا رہا ہے, ہم اٹھے یہ چاہ رہا ہے یا نہیں. لیکن مولانا فوراً سمجھ جائیں گے کہ میں کیا کہہ رہا ہوں. مولانا احمد فوراً سمجھ جائیں گے, کہ یہ ان کی رعایت میں کہہ رہے ہیں, یا یہ سمجھ جائیں گے کہ یہ تھک گئے ہیں اور ان کو بھگانا چاہتے ہیں. ایک لطیفہ ہے نا, ملا علی قاری رحمتہ اللہ نے میرکات میں لکھا ہے کہ ایک صاحب بیمار تھے, دوسرے صاحب ان کی تعزیت عیادت کے لیے آئے, تو بیٹھے رہے. تو تھوڑی دیر کے بعد ان صاحب نے کہا کہ بھئی آج جو ہے کافی لوگ آتے جاتے رہے ہیں, تو لوگوں کے یہاں بیٹھے رہنے سے میری طبیعت جو ہے اور زیادہ خراب ہو گئی ہے. تو وہ صاحب کہنے لگے اگر آپ کہیں تو میں دروازہ بند کر دوں. تو ان کو کہہ رہے تھے کہ بھئی اب جاؤ آپ, تو کہنے لگے کہ میں دروازہ بند کر دوں. تو तो बीमार भी होशियार थे, उसने कहा दरवाजा बंद कर दीजिए मगर अंदर से नहीं बाहर से। तो इन हजरात को समझ में नहीं आएगा, ये समझ जाएंगे। क्यों समझ जाएंगे? इसलिए कि वो 24 घंटे मेरे साथ रहते हैं, सफर हजर में रहते हैं, तो जितना उनको मुझसे ताल्लुक है उतना ही इनका हजरात का भी ताल्लुक है, लेकिन उतना नहीं। अल्लाह ताला शानहु से जितना ताल्लुक बढ़ेगा उनके कलाम की उतनी ही मुराद वाजे होती चली जाएगी। और अहादीस शरीफा तफसीर है कुरान की, इसलिए वो भी अल्लाह ही का कलाम है, वो भी वही है, वो भी वही है, वही गैर मतलू। तो अल्लाह से जितना ताल्लुक बढ़ेगा उतनी। इसी वजह से हजी इमदादुल्ला मुहाजिर मक्की रहमतुल्लाह अलैह जैसे हजरत जिन्होंने बाज़ाबता किसी मदरसे में दरसे निजामी पढ़कर सनद फराग हासिल नहीं की, ताल्लुक माल्लाह की बरकत से बरजस्ता ऐसी बात फरमा देते थे कि जिन्होंने दरसे निजामी पढ़ा था वो अश अश करते रह जाते थे। हजरत नानूती रहमतुल्लाह अलैह बहुत आला दर्जे के आलिम, उनकी उर्दू में जो किताबें लिखी गई है वो आजकल के हमारे जैसे मौलवियों के लिए भी समझना मुश्किल है। हकीम मोहम्मद थानवी रहमतुल्लाह अलैह फरमाते हैं हजरत की आब हयात के लिए या तकरीर दिल पजीर के लिए कि मैंने उसको पढ़ने की कोशिश की लेकिन बहुत मुझे मेहनत करनी पड़ी उसे समझने में, इसलिए मैंने चंद सवे पढ़ करके छोड़ दी। हकीम मोहम्मद आब हयात के बारे में ही फरमाया था गालिबन आब हयात। मुझे दूसरा लतीफा याद आ गया कि हमारे एक मुसल्ली मस्जिद नूर में जब मैं इमामत कराया करता था तो एक मुसल्ली आए और उन्होंने आब हयात खरीद दी थी किसी जगह से हजरत नानोतवी रहमतुल्लाह अलैह, और मेरे पास आकर कहने लगे कि हजरत नानोतवी रहमतुल्लाह अलैह की आब हयात मैंने खरीदी है, मुझे बहुत फायदा हुआ, मैं आपको भी दूंगा, आप भी पढ़िए। अब मुझे तो पहले से मालूम था कि हजरत थानवी रहमतुल्लाह अलैह को बड़ी मशक्कत पेशाई थी उसको तो समझने में। मैंने कहा भाई देखो हमारे मुसल्ली भी कितने आला दर्जे के हैं। कहते मैंने पढ़ी बहुत फायदा हुआ मुझे, आपको भी दूंगा। तो हजरत नानोतवी रहमतुल्लाह अलैह को जब किसी ने पूछा कि आप इतने बड़े आलिम और हजरत हजी साहिब रहमतुल्लाह अलैह के हाथ पर बैत हो गए, किस चीज की वजह से आप अकीदतमंद हो गए हाजी साहब की? हाजी साहब में आपने क्या चीज देखी कि आप अकीदतमंद हो गए? तो उन्होंने कहा कि मैं हाजी साहब का उनके इल्म की वजह से अकीदतमंद हुआ हूं। इसलिए इस वक्त के अल्लामा मुफ्ती मोहम्मद तकी उस्मानी साहिब दामत बरकातुहुम छोटे मोटे आलिम नहीं है, इस वक्त के अल्लामा अरब और अजम में मकबूल, अरब में मकबूल, अरब और अजम में। वो अपने गैर आलिम शेख है, डॉक्टर बाय प्रोफेशन डॉक्टर अब्दुल्ली आरिफी रहमतुल्लाह अलैह के मलफूजात के जरिए अपनी तकरीरों को मुजयन करते हैं और इस्तिदलाल करते हैं। यहां तक कि मैंने हजरत की तकरीर खुद भी सुनी हजरत मुफ्ती तकी उस्मानी साहिब दामत बरकातुहुम की, और छपी हुई तकरीर भी पढ़ी कि जिसमें उन्होंने आखिरी हदीस पर तकरीर करते हुए आखिरी हदीस कभी बताने हबी बताने इलर रहमान खबी बताने अल लिसान अपने शेख का एक कौल नकल किया है कि मेरे शेख ये फरमाते थे हदीस के बारे में। तो इल्म कहां से आता है? इसी को इल्म लदुन्नी कहते हैं कि अल्लाह की मारिफत जब हासिल हो जाती है तो अल्लाह ताला शानहु ये खास इल्म अता फरमाते हैं। इसलिए मेरे भाइयों एक है जाहिर एक है बातिन, एक है जाहिर एक है बातिन। तो ये बातें जो है जाहिर निगाह से देखने वाला सोचेगा कि मक्का मुकर्रमा जहां एक एक इबादत एक एक लाख के बराबर, और फिर हरम शरीफ की जमात, तो हरम शरीफ में जब जमात के साथ कोई नमाज पढ़ेगा तो पता नहीं कितने मिलियन के बराबर, और हाजी साहिब रहमतुल्लाह अलैह इनको मक्का मुकर्रमा से भेज रहे हैं गंगो, तो जो जाहिर में देखेगा उसे एतराज होगा। ظاہری نگاہ سے دیکھے گا اسے اعتراض ہوگا. ایک بزرگ کے بارے میں ایک بات یاد آ گئی, وہ بھی میں عرض کروں. ایک بزرگ تھے, ان سے کسی نے سوال کیا کہ حضرت سنت کے بارے میں یہ کہا جاتا ہے کہ سنت فرض کی تکمیل کے لیے ہوتی ہے, سنت فرض کی تکمیل کے لیے. دیکھو ایک مرتبہ چہرے کو دھونا فرض, تو ایک مرتبہ اگر آپ نے چہرے کو دھویا تو ہو سکتا ہے کہ کسی جگہ خشک رہ جائے, اس لیے سنت یہ ہے کہ تین مرتبہ دھو. تو تین مرتبہ جب دھوتے ہیں تو فرض کامل ہو جاتا ہے. رکوع میں ایک مرتبہ سبحان ربی العظیم کی مقدار تک ٹھہرنا یہ فرض ہے, لیکن ہو سکتا ہے کہ کوئی جائے اور ایک مرتبہ سبحان ربی العظیم کی مقدار جا کر کے کھڑا ہو جائے, تو اگر پڑھے بھی تو سبحان ربی العظیم اٹھتے اٹھتے پڑھ لے اور اس کا رکوع نہ ہو. تو جا کر کے جب کہے گا سبحان ربی العظیم سبحان ربی العظیم اور اس کے بعد اٹھتے ہوئے بھی تیسری مرتبہ سبحان ربی العظیم کہے گا تو اس کا فرض ادا ہو گیا. تو سنتیں فرض کی تکمیل کے لیے ہیں. بزرگ سے پوچھا کہ حضرت سنتیں فرض کی تکمیل کے لیے ہیں, فرض کو کمپلیٹ کرنے کے لیے ہیں, اور جو چیز تکمیل کے لیے ہوتی ہے کمپلیٹ کرنے کے لیے ہوتی ہے وہ اخیر میں آتی ہے, شروع میں نہیں آتی. تو وضو کے اندر یہ شروع میں سنتیں کیا کر رہی ہے, ہاتھ دھونا سنت ہے, کنڈی کرنا سنت ہے, ناک میں پانی ڈالنا سنت ہے, تکمیل کے لیے تو اخیر میں آنا چاہیے. یہ شروع میں کیا کر رہی ہے, ان سے پہلے تو کوئی فرض ہے نہیں, یہ کس فرض کی تکمیل کے لیے ہے؟ تو بزرگ نے کہا کہ وہ جو ہمارا خادم ہے اس کو جا کر کے پوچھو, اور تصرف کیا. پھر اس وقت اصل میں ذہول ہو رہا ہے کن بزرگ کی یہ بات ہے, لیکن بہرحال بات پکی ہے. تو ان سے جا کر کے پوچھو. جا کر کے پوچھا ان کو کہ بھئی یہ سوال ہے اور حضرت نے کہا کہ تم سے پوچھوں, تو اس نے جواب میں یہ کہا کہ فرض وضو میں چار ہیں, ان میں سے سب سے پہلا فرض ہے چہرے کو دھونا, پھر سر کا مسا کرنا, پھر ہاتھ دھونا اور پھر پاؤں دھونا. تو کہیے غسل دھونا جو ہے, دھونا وہ تب وجود میں آئے گا جبکہ پانی صحیح ہو, اور پانی کے صحیح ہونے کے لیے سب سے پہلی چیز یہ ہے کہ پانی کا جو پانی کے اندر جو بہنے کی صفت ہے, بہنے کی کوالٹی ہے, کہ آپ اگر ایسا پانی کو یہاں ڈالیں گے تو بہ جائے گا, رکے گا نہیں. اور اگر آپ پانی کے اندر کوئی چیز ایسی ڈال دو جو جس کی وجہ سے پانی تھک ہو جائے تو پانی بہے گا نہیں. اب زمین پر ڈالو گے تو رک جائے گا, ٹائرز پر, اور پانی ہوگا تو یوں بہ جائے گا. اس کو رقت اور سیلان کہتے ہیں, پانی کا پتلا ہونا اور بہنے والا ہونا. تو پانی اگر گھڑا ہو جائے, جسے وال پیپر کرنے کے لیے جو گلو استعمال کرتے ہیں, آپ نے پانی کے اندر اس گلو کو ڈال دیا, اب ہے تو پانی لیکن گھڑا ہو گیا, اب اس سے وضو نہیں ہو سکتا, اس لیے کہ رقت اور سیلان ختم ہو گئی. یوں کر کے آپ دونوں انگلیوں سے پکڑو تو پکڑا نہ جائے, ہاتھ میں آئے نہیں, پانی ڈالو زمین پر تو یہ بہ جائے. تو کہا کہ اس پانی سے وضو کر سکتے ہیں جس میں رقت اور سیلان ہو تو وضو ہوگا, ورنہ نہیں ہوگا. نمبر دو, اس کا رنگ بدلا ہوا نہ ہو. نمبر تین, اس کا مزہ اور ٹیسٹ بدلا ہوا نہ ہو. نمبر تین, اس کی بو بدلی ہوئی نہ ہو. یہ چار چیزیں ضروری ہیں. جب یہ چار چیزیں چیک ہو جائے تو پھر آپ پانی کو یوز کر سکتے ہیں. تو کہتے ہیں کہ انہوں نے وہ کام کرنے والے نے کہا کہ پانی کا رنگ بدلا ہوا ہے یا نہیں وہ تو دیکھنے سے پتا چل جائے گا, اگر آپ اس میں لال رنگ ڈال دو گے تو لال ہو جائے گا. تو کہا وہ تو دیکھنے سے پتا چلے گا, جب پہلے ہاتھ دھوئیں گے اچھی طرح یہاں تک تو پتا چل جائے گا کہ رقت اور سیلان ہے یا نہیں, اور اس کے بعد جب کنڈی کریں گے تو پتا چلے گا کہ اس کا ٹیسٹ بدلا ہوا ہے یا نہیں, और नाक में डालोगे तो पता चलेगा कि उसकी बू बदली हुई है या नहीं। जब ये चार चीजें मुहक्कक हो जाती है तो अब फर्ज कंप्लीट हो गया, अब चोरी को दो। ये जो हमें तफसीरों में हदीसों में नुक्ते मिलते हैं, ये जो फुकहा के इस्तिदलालात होते हैं, ये सब ताल्लुक माल्ला की बरकत से होता है। इसलिए मेरे भाइयों, जाहिर और बातिन, और फिर ये जो सिर्फ जाहिर जाहिर नजर आता है ना, उसमें भी दो किस्म के लोग होते हैं, एक कम दर्जे के एक ऊपर दर्जे के, जिनको जाहिर सिर्फ नजर आता है। बातिन वालों के भी बहुत मुख्तलिफ दर्जे हो सकता है कि इमाम अबू हनीफा रहमतुल्लाह अलैह को वो चीज नजर आ जाए जो दूसरे अइम्मा को नहीं, हो सकता है इमाम शाफी रहमतुल्लाह अलैह को वो चीज नजर आ जाए जो दूसरे अइम्मा को नहीं। जैसा जैसा ताल्लुक, अल्लाह का ताल्लुक जितना बढ़ता जाएगा उतनी ज्यादा बातिन की चीज खुलती चली जाएगी। मगर ये जो जाहिर से देखने वाले लोग होते हैं, इनमें भी दो किस्में हैं। एक किस्म तो उनकी कि उनको जाहिर नजर आता है और इतनी उनको बसीरत हासिल होती है कि मैं बातिन से अंधा हूं, उनको यह पता होता है। यह भी तो बसीरत है ना, कि उनको यह पता होता है कि बातिन की भी एक दुनिया है जिससे मैं अंधा हूं। ये लोग गुमराह नहीं होते, इनको मुकल्लिद कहा जाता है, इसलिए कि ये एतराफ कर लेते हैं कि एक दूसरी दुनिया है जो मुझे नजर नहीं आ रही है, जो दूसरों को नजर आ रही है, और चूंकि वो मुझे नजर नहीं आ रही है इसलिए मुझे उनकी उंगली पकड़नी पड़ेगी, मुझे बड़ों के पीछे चलना पड़ेगा। और दूसरी जमात उनकी होती है जिनको जाहिर ही नजर आता है सिर्फ, बातिन तक उनकी रसाई नहीं होती, लेकिन अपने को चूंकि बातिन से बिल्कुल बिल्कुल ही कोरे, उनको यह एहसास ही नहीं है कि एक दूसरी दुनिया भी है। और जब उनको यह एहसास नहीं होता कि दूसरी दुनिया भी है तो फिर वो किसी के मुकल्लिद नहीं बनते, किसी की उंगली नहीं पकड़ते। और जाहिर है कि जब कोई अंधा होता है या किसी रास्ते से ना वाकिफ होता है, वो किसी की उंगली नहीं पकड़ेगा तो वो गुमराह होगा, इधर उधर हो जाएगा। इसलिए मेरे अजीज तलबा और मेरे दोस्तों और बुजुर्गों, अल्लाह ताला शानुहू का ताल्लुक पैदा करो। अल्लाह ताला शानुहू से ताल्लुक पैदा करेंगे आप, आम लोग भी अल्लाह का ताल्लुक नसीब हो जाएगा तो किसी जगह पर आपको समझ में नहीं आएगा कि ये चीज खानी चाहिए कि नहीं खानी चाहिए। भूख लगी है, कैफी पर पहुंच गए, आपको समझ में नहीं आ रहा है कि यार ये सब खा रहे हैं, मुझे खानी चाहिए कि नहीं। अल्लाह आपके दिल में ऐसा कभी ख्याल पैदा कर देंगे कि नहीं खाने की। इन तत्तकुल्लाह यजअल लकुम फुरकाना, अल्लाह ताल्लुक अल्लाह की बरकत से चीजें नसीब होती है, अल्लाह मदद फरमाते हैं। समझ जाता है कि मैं फंस गया हूं और मुझे इस गुनाह से बचना है। हजरत यूसुफ अलैहिस्सलाम को जाहिर और बातिन दोनों नजर आ रहा था, इसलिए बचने के लिए वो दौड़े दरवाजे की तरफ। लेकिन हमारे जैसे लोग ऐसी हालत में आ जाते और यूसुफ अलैहिस्सलाम का नमूना न होता तो हमें तो समझ में ही ना आता कि जुलेखा मेरे पीछे पड़ गई है, अब मैं क्या करूं। ऐसे दूसरे मौके भी आ सकते हैं। तो ताल्लुक में अल्लाह होगा तो अल्लाह ताला रास्ता बदलाएंगे, अल्लाह इल्का फरमाएंगे दिल में, और उस पर अमल करने की हिम्मत भी अल्लाह देंगे। इसलिए अल्लाह ताला शानहू से ताल्लुक पैदा करो। देखो, आदमी जब अल्फाज को देखता है तो अकल से वो समझता है, इन्नमल आमालो बिन्नियात, आमाल का दारोमदार नियतों पर है। अल्फाज भी बहुत अहम है, अल्फाज दलालत करते हैं मानी पर, ये अकल। तो अकल जो है वो जाहिर की चीजों को देखती है, अकल की रोशनी से जाहिर की चीजें नजर आती है, नुसूस की बात कर रहा हूं, और दिल की रोशनी से, ताल्लुक माल्ला की रोशनी से नुसूस का बातिन नजर आता है। और किसी चीज से तमाहत हो इस्तिफादे के लिए या किसी चीज को पूरा समझने के लिए दो रोशनियों की जरूरत होती है, एक आंख की रोशनी और एक दूसरी रोशनी।
अगर आंखें बंद हो जाए और ये ट्यूबलाइट अपना काम करती रहे कुछ नजर नहीं आएगा, और आंखें खुली रह जाए और ट्यूबलाइट बंद हो जाए तो कुछ कुछ नजर आएगा, कुछ कुछ मिस हो जाएगा, और बहुत अंधेरा हो तो बिल्कुल ही मिस हो जाएगा। तो दिन के उजाले की जरूरत पड़ती है, सूरज की रोशनी की, सूरज की रोशनी और आंखों की रोशनी, तब जाकर के पूरा नक्शा सामने आएगा कि सांप है, बिच्छू है, लाठी है, रेत है, हलवा है, शक्कर है, जंगल में जा रहा हूं, कुएं में गिर रहा हूं, खड्डे में की तरफ जा रहा हूं, मेरी तरफ दोस्त आ रहा है, दुश्मन आ रहा है। सूरज की रोशनी और आंखों की रोशनी, और रात के वक्त जब सूरज नहीं होता तो चांद की रोशनी और आंखों की रोशनी, और जब चांद भी पूरा नहीं होता, 14वां फुल मून नहीं होता, उस वक्त ट्यूबलाइट की रोशनी, मिशाल की रोशनी, दो रोशनी चाहिए। इसी तरह मेरे भाई, जो शरीयत मुतहरा के जो उलूम है उनको भी कमाहत का वो समझने के लिए दो रोशनियों की जरूरत है, एक अकल की रोशनी और दूसरी ताल्लुक माल्लाह की रोशनी। ये जितने बातिल फिरके के लोग हैं, ये बड़े बड़े उलमा थे, मुतजिला है, खवारिज है, मुर्जिया है, कर्रामिया है, इन्होंने मेहनत की थी इल्म में, उलमा थे बड़े बड़े, लेकिन उनके पास एक ही रोशनी थी, अकल की रोशनी। ताल्लुक माल्लाह की रोशनी से वो महरूम थे, इस वजह से वो ठोकर खा गए। ताल्लुक माल्लाह की रोशनी से जो भी पहलू तही करेगा वो कितना ही बड़ा आलिम होगा, कितनी ही मेहनत करेगा, वो ठोकर जरूर खाएगा। आज पता नहीं चलेगा तो कल, कल नहीं तो परसों, परसों नहीं तो तरसों, ठोकर जरूर खाएगा। और अगर ये दोनों रोशनियां होंगी तो इंशाल्लाह अल्लाह ताला शानहु उसे ठोकर खाने से बचाएगा। इसलिए मेरे भाइयों, ताल्लुक माल्लाह, ताल्लुक माल्लाह का मतलब अल्लाह का ताल्लुक है, दिल में अल्लाह की मोहब्बत हो, और दिल में अल्लाह की मोहब्बत पैदा करने के लिए दिल को पाक करना पड़ता है, उज्ब से पाक करना पड़ता है, उज्ब कि मैं कुछ हूं, किबर से पाक करना पड़ता है कि मैं ही सब कुछ हूं, उज्ब में तो यह कि मैं कुछ हूं और किबर में यह कि मैं ही सब कुछ हूं, है उज्ब मैं कुछ हूं, मेरी तहरीर देखो, मेरी तकरीर देखो, मेरी तदरीस देखो, मेरे कपड़े देखो, मेरी खूबसूरती देखो, मेरी होशियारी देखो, और किब्र जो कुछ है वो मैं ही हूं, मैं ही हूं, उज्ब मैं कुछ हूं और किब्र मैं सब कुछ हूं, जो कुछ है वो मैं ही हूं। इसी वजह से जब ताल्लुक माल्लाह नहीं होता और किसी की इल्मी सलाहियत होती है और वो सिर्फ अकल की रोशनी से देखता है तो बड़े बड़े लोगों को खातिर में नहीं लाता, अपने असातिदा को भी खातिर में नहीं लाता, अपने वो असातिदा जिनसे उसने इल्म हासिल किया है और अपने वो असातिदा जो इस वक्त भी उससे इल्म में फाइक होंगे खातिर में नहीं लाता। खातिर में लाएगा क्या, उसे शर्म आती है ये कहने में कि मैंने उनके पास पढ़ा है, शर्म आती है, हया आती है उसे। हालांकि इल्म की आदाब में से है कि इल्म को मंसूब किया जाए, बड़े बड़े लोगों को देखा, बड़े बड़े लोगों को, हजरत शेख यूनुस साहिब रहमतुल्लाह अलैह अपने बचपन के उस्ताद हजरत मौलाना जियाउल्लाह साहब या जिया साहब थे रहिमहुल्लाह ताला, उनका बड़े वालेहाना अंदाज में जिक्र करते थे कि मुझे बनाने में उनका बहुत बड़ा हाथ है, मेरी तरबियत में उनका बड़ा बहुत बड़ा हाथ है, मुझे इल्म के रास्ते में लगाने में उनका बहुत बड़ा हाथ है, अपने छोटे छोटे असातिदा का जिक्र किया करते थे। और फिर उससे आगे तरक्की करती है तो जो हमारे असातिदा हैं उनके जो बड़े हैं वो भी छोटे नजर आने लगते हैं। इसलिए कि सिर्फ अकल से काम ले रहे, बसीरत से नहीं, और अकल से चूंकि काम ले रहा है इसलिए जो बसीरत की अंदर की चीजें वो उसे गलत नजर आती है कि हदीस में ये कहां है, हदीस में ये कहां है। मैं और आप जाहिर चीज देखेंगे और बदन बहुत गर्म है तो हम कहेंगे कि इसको तो बुखार हुआ है, और डॉक्टर आकर के कहेगा कि नहीं बुखार नहीं है, टेम्परेचर मैंने चेक किया कुछ भी नहीं है। अगर हम उसको मानेंगे नहीं तो हम कहेंगे कि ये बेवकूफ, इसको किसने डॉक्टर बना दिया, बदन पूरा गर्म है और कहता है कि इसको बुखार नहीं है। इसलिए कि हम जाहिर के पुजारी हैं और डॉक्टर जो है वो बातिन को देख करके कह रहा है, उसकी महारत है। तो जिसकी नजर सिर्फ जाहिर पर होती है वो अपने आप को बहुत साहिब इल्म समझता है اور دوسروں پہ نکیر کرتا ہے، حالانکہ اسے پتا نہیں کہ وہ بیچارہ کنگال اور مفلس اور یتیم ہے، علم سے کورا اور خالی ہے. وہ اتنا شارٹ سائٹڈ ہے کہ وہ ظاہر سے آگے ایک انچ بھی نہیں بڑھ سکتا اور اپریشیٹ نہیں کر سکتا کہ فلاں نے کیا کہا ہے، فلاں نے کیا کہا ہے، فلاں نے کیا کہا ہے. اور آگے ترقی کر کے پھر جو اساتذہ کے اکابر کے جو اکابر ہوتے ہیں، حضرت گنگوہی رحمۃ اللہ علیہ وغیرہ، ان کی باتوں میں بھی کیڑے نظر آتے ہیں. اور پھر اور ترقی کرتا ہے اور حافظ ابن حجر اور علامہ عینی وغیرہ کو نہیں چھوڑتا، امام ابو حنیفہ اور امام مالک رحمۃ اللہ علیہما کو نہیں چھوڑتا. اور اللہ کرے کہ یہ بیماری یہی رک جائے، ورنہ یہ ترقی کرتی ہے. اور آج کل کے دور میں بہت یہ چیز دیکھنے کو ملتی ہے کہ بڑے بڑے ائمہ کے بعد صحابہ پر بھی آ جاتے ہیں، صحابہ پر بھی آتے ہیں. بہت صاحب علم ہونے کے باوجود بھی صحابہ پر تان کرتے ہیں، صحابہ پر طنز کرتے ہیں، صحابہ کی غلطیاں نکالتے ہیں، صحابہ کو ظالم کہتے ہیں. دیکھ کیوں؟ اس لیے کہ تعلق معاللہ نہیں ہے. تعلق معاللہ نہیں تو یہ ظاہر کے پیچھے جو چیز چھپی ہوئی وہ نظر نہیں آتی. اور کبھی کبھی یہی نہیں رکتی، تاریخ میں ایسے لوگ بھی گزرے ہیں کہ صحابہ کے اوپر انبیاء پر بھی چلی گئی. حضرت موسیٰ علیہ السلام کو نہیں چھوڑا، حضرت ابراہیم علیہ السلام کو نہیں چھوڑا، حضرت آدم علیہ السلام کو نہیں چھوڑا، حالانکہ امت کا اجماعی مسئلہ ہے کہ ہر نبی معصوم ہوتا ہے، اس کے باوجود بھی ان کو گنہگار ٹھہرایا. اور بات اگر یہی رک جاتی تو اچھا ہوتا. یہ مرض اتنا ترقی کر جاتا ہے کہ کبھی کبھی اللہ کو بھی نہیں چھوڑتا. اس لیے میرے بھائیو یہ علم جو ہم تک پہنچا ہے وہ اسی طرح پہنچا ہے کہ تعلق مع اللہ کا اہتمام کر کے اس سینے کو پاکیزہ کیا جائے، اور پھر اس سینے میں علم اتارا جائے، تاکہ اس سینے میں جب پاکیزہ سینے میں علم آئے گا تو پھر اس کی پوری حقیقت نظر آئے گی. دل کی روشنی سے اس کو دیکھیں گے تو حقیقت نظر آئے گی، اور پھر جو ہے پھر یہ اعتقاد دل میں جمے گا کہ ہمیں جو کچھ ملا ہے ہمارے بڑوں سے ملا ہے، ظاہر بھی بڑوں سے ملا ہے، باطن بھی بڑوں سے ملا ہے. امام احمد ابن حنبل رحمۃ اللہ علیہ اتنے بڑے امام، 100 مرتبہ تو اللہ تعالی شانہ کی خواب میں زیارت کی امام احمد ابن حنبل رحمۃ اللہ علیہ نے. امام احمد ابن حنبل رحمۃ اللہ علیہ نے 100 مرتبہ تو اللہ تعالی شانہ کی خواب میں زیارت کی، تو خود اللہ کے نبی صلی اللہ علیہ وسلم کی کتنی مرتبہ زیارت کی ہوگی. حضرت مفتی محمود صاحب رحمۃ اللہ علیہ تھے پاکستان کے، ایک تو ہمارے ہندوستان کے تھے مفتی محمود گنگوہی رحمۃ اللہ علیہ، یہ مفتی محمود پاکستان کے بڑے بزرگ تھے، بڑے عالم تھے، بڑے پاکیزہ تھے. تو وہ بخاری شریف پڑھاتے تھے یا حدیث کی خدمت کرتے تھے، تو کسی نے کہا کہ آپ نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی زیارت کی ہے؟ تو کہا کہ ایک شخص حدیث پڑھائے اور اسے اللہ کے نبی کی زیارت نہ ہو تو اس نے کیا حدیث پڑھائی. حدیث پڑھانے والوں کے لیے بہت عبرت کی بات ہے، ایک شخص جو ہے وہ حدیث پڑھائے اور اس نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی زیارت نہ کی ہو تو کیا حدیث پڑھائی. ایک سال، 3 سال، 10 سال سے حدیث پڑھائے اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی خواب میں زیارت نہ ہو. جو بے عشق محمد پڑھتا ہے بخاری، آتا ہے بخار اسے نہیں آتی بخاری. بے عشق محمد بخاری پڑھائے گا کیا اس کو ملے گا؟ لیکن جب یہ عقل معاوف ہو جاتی ہے تو ایسے بڑے بڑے لوگوں کے بارے میں بھی دل میں شبہ پیدا ہو جاتا ہے کہ یار 100 مرتبہ اللہ کی زیارت یہ کیسے ہو سکتا ہے ایسے بڑے بڑے لوگوں کے بارے میں. جب یہ بصیرت ختم ہو جاتی ہے، بصیرت اندر کی، اگر چشمے کے بغیر میں دیکھوں گا تو یہ ستون پہ بھی نظر آئے گا، اور چشمے کے ساتھ دیکھوں گا تو ستون کے بعد بھی نظر آئے گا. تو چشمے کے بغیر دیکھوں گا اور ستون کے بعد کی جب کوئی بات کرے گا تو میں کہوں گا یار کہاں مولانا اسماعیل صاحب کہاں بیٹھے ہوئے ہیں، پیچھے شفیق الرحمان کہاں ہے، خاموہ کہہ رہے ہو تم، اس لیے کہ مجھے نظر نہیں آتا. چشمے کے ساتھ دیکھوں گا تو کہ ہاں بیٹھے ہوئے ہیں پیچھے. تو ان کو سمجھ میں نہیں آتا ہے کہ ایک رات کے اندر قرآن کیسے ختم ہو سکے. امام شافعی رحمۃ اللہ علیہ ایک قرآن دن میں ایک قرآن رات میں کیسے کر سکتے ہیں. یحیٰ ابن معین رحمۃ اللہ علیہ, یحیٰ ابن سعید القطان رحمۃ اللہ علیہ کے بارے میں کہتے ہیں کہ 20 سال تک انہوں نے روزانہ ایک قرآن ختم کیا. بیوی بچے تھے کہ نہیں, پڑھنا پڑھانا تھا کہ نہیں, یہ کیسے ہو سکتا ہے؟ یعنی مطلب یہ کہ وہ جھوٹ بولتے تھے اتنے بڑے بڑے لوگ. تو امام احمد ابن حنبل رحمۃ اللہ علیہ اتنے بڑے آدمی, علم میں بہت اونچے, حدیث میں بھی بہت اونچے, فقہ میں بھی بہت اونچے. اور جو حدیث اور فقہ میں اونچا ہوتا ہے, جو بھی فقہ میں اونچا ہوتا ہے وہ حدیث اور تفسیر میں اونچا ہی ہوتا ہے. اور پھر کیا قربانی دی, کیا قربانی دی امام شافعی رحمۃ اللہ علیہ, جو امام احمد ابن حنبل رحمۃ اللہ علیہ کے استاد ہیں. انہوں نے ایک خواب دیکھا اور خواب میں یہ دیکھا کہ تمہیں آزمایا جائے گا, ایک بہت بڑی آزمائش میں تم مبتلا ہونے والے, اور اس آزمائش میں کامیاب بھی ہوں گے, ایک بشارت تھی. تو امام شافعی رحمۃ اللہ علیہ نے اپنے ایک شاگرد کو کہا کہ احمد ابن حنبل کو جا کر کے یہ پیغام پہنچا دو. تو ایک قسم کی بشارت تھی, آزمائے جائیں گے, اس میں کامیابی ہوگی. تو یہ من جانب اللہ ایک کامیابی کی بات ہے, اور مستحب ہے کہ اگر کوئی آپ کو اچھی خبر سنائے, بشارت دے, تو اسے خوشی میں کوئی ہدیہ دیا جائے, یہ مستحب ہے. تو امام احمد ابن حنبل رحمۃ اللہ علیہ اعلی درجے کا زہد تھا. تو زہد کی وجہ سے ان کے پاس کچھ نہیں تھا, تو قمیص انہوں نے اپنی اتاری اور قمیص اتار کر کے اس کو ہدیے میں دے دی. جب وہ واپس آئے تو حضرت امام شافعی رحمۃ اللہ علیہ جو ان کے استاد تھے, ان کو پتا تھا کہ احمد شریعت مطہرہ کا بہت پابند ہے, اسے تعلق مال اللہ نصیب ہے, اس لیے اس نے ضرور ان کو ہدیے میں کچھ نہ کچھ دیا ہوگا. تو پوچھا کہ تمہیں ہدیے میں احمد نے کیا دیا؟ تو کہا کہ قمیص مجھے اتار کر دی. تو کہا تھوڑی دیر کے لیے وہ مجھے قمیص دو. اور امام شافعی رحمۃ اللہ علیہ نے وہ قمیص لی اور ایک پیالے میں پانی بھرا, اور پیالے میں پانی بھر کر کے اس قمیص کو اس میں ڈبویا, اور پھر قمیص کو نچوڑا, نکالا, نچوڑا, اور نچوڑ کر کے اس پانی کو پی گئے. اپنا شاگرد اس درجے کا تھا, امام احمد خود اس درجے کے. تو دیکھو امام شافعی رحمۃ اللہ علیہ خود بہت اونچے درجے کے تھے, لیکن بڑوں کا احترام, زبان درازی تو بہت دور کی بات, بڑوں کا اس قدر احترام کرتے تھے. چنانچہ امام شافعی رحمۃ اللہ علیہ کے بارے میں مشہور ہے کہ امام ابو حنیفہ رحمۃ اللہ علیہ کے مزار کے پاس جب انہوں نے نماز پڑھی تو انہوں نے یہ رفع یدین نہیں کیا. اس لیے کہ رفع یدین کرنا ضروری نہیں ہے, امام شافعی کے یہاں رفع یدین کرتے ہیں, تو رفع یدین کرنا ضروری نہیں, اس کے بغیر بھی نماز ہو جاتی ہے. اور جو حضرات رفع یدین کو ضروری سنت قرار دیتے ہیں وہ بھی کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے رفع یدین نہیں کیا تھا, لہذا زندگی میں ایک آدھ مرتبہ عدم رفع یدین بھی کر لینا چاہیے تاکہ اس سنت پر بھی عمل ہو جائے. اور حنفی حضرات بھی کہتے ہیں کہ چونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے رفع یدین بھی کیا تھا تو ایک آدھ مرتبہ کر لینا چاہیے فتنے میں پڑے بغیر, فتنہ پیدا کیے بغیر. تو انہوں نے ہاتھ نہیں اٹھائے. کسی نے کہا کہ آپ کا مسلک بدل گیا ہے, رفع یدین نہیں کیا. تو کہا کہ نہیں, یہاں قریب میں امام ابو حنیفہ رحمۃ اللہ علیہ سوئے ہوئے تھے, مجھے ان کی مخالفت کرنے میں شرم آئی. ایک بڑوں کا ادب ہوتا تھا, اختلاف کا بھی ایک طریقہ ہوتا ہے. جس سند کے ذریعے, جس چین کے ذریعے, آج یہ ایک عمومی بلا ہے, اس وجہ سے بات آ گئی تو میں عرض کر رہا ہوں. اگر آپ نے مجھ سے پڑھا ہے, اگر آپ نے مجھ سے پڑھا ہے تو میرے تو آپ, میں تو آپ کا محسن ہوں ہی, لیکن جس نے مجھے پڑھایا ہے اس کے بھی آپ محسن ہیں. اس لیے کہ وہ اگر مجھے نہ پڑھاتے تو آپ کو میں کیسے پڑھاتا؟ اور ان کو جنہوں نے پڑھایا وہ بھی ہمارے محسن, ان کو جنہوں نے پڑھایا وہ بھی ہمارے, یہ سارے ہمارے محسن. محسنین کے خلاف ہماری زبانیں کھلیں, محسنین کے خلاف ہماری زبانیں کھلیں. किताबों में किसी के बारे में अच्छी बातें भी लिखी गई है और किसी के बारे में एक बुरी बात मिल जाती है, कहीं होगा किसी दुश्मन ने चलाई होगी। हर जमाने में हासिदीन होते हैं, किसी ने गलत फहमी में लिख दी होगी। तो हमारे बाप के बारे में कोई 100 बातें अच्छी कहता है और 10 बुरी कहता है तो हम कहते हैं कि नहीं नहीं मैं अपने बाप को जानता हूं, ऐसा नहीं है, ये गलत बात है। उस्ताद से हमारा वालिहाना ताल्लुक होता है तो हम कहते हैं, क्योंकि अइम्मा के बारे में हम ये रवैया इख्तियार नहीं कर सकते कि गंदी गंदी बातें उठा उठा करके लोगों के जहनों को, खासतौर पर नौजवानों के जहनों को खराब करना उन लोगों के बारे में कि जिनके जरिए दीन हम तक पहुंचा है। मेरे भाइयों, ये शैतानी साजिश है। अगर ये चैन मजरूह हो जाए तो हम तक जो दीन पहुंचा है उसकी कोई हैसियत ही बाकी नहीं रहेगी। इसलिए कि लोग फिर ये कहेंगे कि जिन लोगों ने हम तक ये इल्म पहुंचाया है अगर वो इतने बुरे और गंदे हैं तो फिर इस इल्म की क्या हैसियत। इसीलिए कुछ लोग सहाबा पर तबर्रा करते हैं, इसलिए कि सहाबा सबसे पहली लिंक है, वही अगर निकल जाए तो इल्म गैर मोतबर। फिर कुछ लोग जो है वो अइम्मा पर तान करते हैं, इसलिए अइम्मा बीच में चैन है, और कुछ लोग जो है वो आखिरी चैन पर, इसलिए कि वो समझते हैं कि पहले वालों पर जो अगर कुछ बोलेंगे तो लोग कहेंगे कि अच्छा आप इतने बड़े आ गए, तो बेहतर यह है कि उनकी तो तारीफ करें लेकिन हमारे जमाने के जो उलमा है उन पर तबर्रा करें। कोई भी लिंक हो जो इस एक लिंक को भी कमजोर करेगा वो दीन को कमजोर कर देगा। हर दौर में आप देखिए, हर दौर में इख्तिलाफ रहा अपनी जगह पर। इमाम मुस्लिम रहमतुल्लाह अलैह ने इमाम बुखारी रहमतुल्लाह अलैह से फन हदीस के एक मसले में इख्तिलाफ किया और बिल्कुल शुरू में उस पर बहस होती है मुस्लिम शरीफ में और बहुत कुव्वत के साथ बयान किया, लेकिन जब मुलाकात की इमाम बुखारी रहमतुल्लाह अलैह से तो पेशानी को बोसा दिया और पेशानी को बोसा देकर के कहा कि दानी ओ कब्बुल रिजलैक, मैंने पेशानी को तो बोसा दिया है, आप मुझे इजाजत दीजिए कि मैं आपके कदमों को भी चूमूं। और यह कहा कि अशहदु अन्नहु लैसा फिद दुनिया मिस्लुक, मैं गवाही देता हूं कि दुनिया में आप जैसा कोई मुहद्दिस नहीं है। देखो एहतराम, इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह की बात चल रही थी कि बहुत बड़े होने के बावजूद उनके सामने इब्राहिम इब्न तहमान रहिमहुल्लाह तआला का जिक्र आया जो बड़े मुहद्दिस थे, तो इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह ऐसे टेक लगा करके बैठे हुए थे तो ऐसे बैठ गए और उन्होंने कहा कि ये अच्छी बात नहीं है कि इब्राहिम इब्न तहमान का जिक्र हो और हम टेक लगा करके बैठे रहे। इस कदर रहते हैं हम दिलों में। इसलिए मेरे भाइयों, दुनिया जिस रुख पे जा रही है वो चलती रहे। हम में से हर शख्स के लिए जरूरी है कि हम अपने दीन की हिफाजत कैसे हो सके इसकी फिक्र करें। दीन की हिफाजत कैसे हो, इल्म की हिफाजत कैसे हो, हम सही मनहज पर चलकर अल्लाह को राजी कैसे कर सकें, उसकी हमें फिक्र करने की जरूरत है। बाकी फितनों का जमाना है और अब जो है बुराई बढ़ती चली जाएगी और भलाई कम होती चली जाएगी। तो बुराई अगर बढ़ रही है और भलाई कम होती चली जा रही है तो हमें ऐसा नहीं सोचना चाहिए कि भाई बुराई बढ़ रही है तो हम भी बुराई, नहीं नहीं, अगर अच्छाई कम होती चली जा रही है तो कम से कम हम तो उस कम में रहे, खैर वाली जमात में हम रहे, भलाई वाली जमात में हम रहे। और मेरे भाइयों, मैं आप हम में से कोई भी असलाफ के साथ जुड़ करके रहेगा, हमारे बड़ों के तरीक पर रहेगा, तो इस्लामिक दावा एकेडमी को कोई हर महीने 5 पाउंड आकर के देने वाला नहीं है। ऐसे पुरफितन दौर से हम गुजर रहे हैं कि मैंने अभी जो आपके सामने बातें की, ऐसी बातें करने वालों पर तो आजकल लानतान किया जाता है, गालियां दी जाती है, उनको तंग नजर कहा जाता है। इसलिए ऐसी बात कहने वाले भी अब कम होते चले जा रहे हैं। तो ऐसी बात कहने वालों को पता है कि हम गालियों का मोहरिद बनेंगे, लानतान का मोहरिद बनेंगे, उसके बावजूद भी बोलते इसलिए हैं कि इस बोलने की जरूरत हमें खुद को भी है पहले कि बोलते रहे ताकि दिल पर असर होता रहे और हम ये जो सिलसिलतु ज़हब है उससे हम निकलने ना पाए। बार बार बोलने से आदमी सीधे रास्ते पर रहता है और जो अहबाब मोहब्बत से आते हैं سیکھنے کے لیے آتے ہیں، صراط مستقیم پر رہنے کے لیے آتے ہیں، ان کے سامنے بھی یہ باتیں آ جائیں تاکہ وہ بھی بچ کر رہیں. یہ خلوص کے ساتھ اور ہمدردی کے ساتھ باتیں کی جا رہی ہیں، ورنہ یہ کوئی ایسا آرگنائزیشن نہیں ہے اسلاف کا کہ وہاں سے کوئی ہمیں تنخواہ ملتی ہے یا وہاں سے کوئی مدرسے کو چندہ ملتا ہے، کچھ بھی نہیں ہے. وہ اپنی قبروں میں سوئے ہوئے ہیں، بلکہ ایک سعادت محسوس کرتے ہیں بڑوں کی باتیں کر کے اور بڑوں سے لوگوں کو جڑنے کی کوشش میں، کہ ان کی روحیں بھی خوش ہو رہی ہوں گی، امید ہے. اور ہو سکتا ہے کہ یہاں تو نیکیاں ہے ہی نہیں نام اعمال میں، ہو سکتا ہے کہ ان کی سفارش قیامت کے دن نصیب ہو جائے اور جنت میں جانے کا ایک بہانہ بن جائے. اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق عطا فرمائے. تو ظاہری علم پر بھی بہت محنت کرو اور تعلق مع اللہ پر. میرے سب دوستوں کی خدمت میں گزارش ہے، اللہ کا تعلق نصیب ہو جائے، اللہ کا تعلق نصیب ہو جائے. اس کے لیے یہ اصلاح نفس کا جو طریقہ ہے، ہم اپنے شیخ کے ساتھ، ہمارا جو بھی شیخ ہے، ہمارا جو بھی شیخ ہے، اس کے ساتھ ہم اپنا تعلق مضبوط کریں اور ان کے اوپر اعتماد کریں، ان کے اوپر بھروسہ کریں اور دیکھیں کہ یہ ہمارے شیخ ہمیں جو کچھ سکھا رہے ہیں انہوں نے کس سے سکھا ہے. ہر شیخ کا اپنا سلسلہ ہوتا ہے، جیسے میرے شیخ حضرت لدھیانوی رحمہ اللہ تعالیٰ ہیں، ان کے شیخ شیخ الحدیث مولانا زکریہ رحمۃ اللہ علیہ ہیں، ان کے شیخ مولانا خلیل احمد سہرانپوری رحمۃ اللہ علیہ ہیں، ان کے شیخ مولانا رسی احمد گنگوئی رحمۃ اللہ علیہ ہیں، ان کے شیخ حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ ہیں. تو یہ لوگ قابل اعتماد لوگ ہیں کہ نہیں، قابل اعتماد لوگ ہیں یا نہیں؟ اور پھر ان کی سوانح چھپی ہیں، ان کی تعلیمات چھپی ہیں، ان کی تعلیمات کو دیکھو اور آپ کے شیخ کی تعلیمات کو دیکھو کہ کوئی ہٹے ہیں ہمارے شیخ. میں تو مولانا ایاز صاحب کو کہتا ہوں، مفتی سلیمان کو کہتا ہوں، مولانا مفتی ایوب صاحب کو کہتا ہوں، بیان کو کہتا ہوں، مولانا یاسین کو کہتا ہوں، مولوی محمد علی کو کہتا ہوں، مولوی فرحان کو کہتا ہوں، جہاں کہیں میرے متعلقین علماء ہیں ان کو میں کہتا ہوں کہ تم میرے پیچھے اسی وقت تک چلو جب تک کہ تم مجھے اسلاف کے طریقے پر دیکھو. جس دن تم مجھے اسلاف کے طریقے سے ہٹتے ہوئے دیکھو تو مجھے بھی چھوڑ دینا. ہمارے پاس قرآن کی فہم کہاں ہے؟ ہمارے پاس حدیث کی فہم کہاں ہے؟ ہم کہاں دعوے دار ہیں؟ ہم تو دین پر چل ہی رہے ہیں ان بزرگوں کی برکات سے. انہوں نے اگر محنت نہ کی ہوئی ہوتی اور انہوں نے ہمیں دین نہ سکھایا ہوتا اور انہوں نے ہم تک دین نہ پہنچایا ہوا ہوتا تو ہم دین کو سمجھنے اور دین پر چلنے سے قاصر رہتے. پوری زندگی اگر ان کا شکر ادا کریں تو کم ہے. اس لیے ان کے لیے اصال ثواب کرتے ہیں، جتنا کرنے کے بعد بھی ایسا سمجھتے ہیں کہ جتنا کرنا چاہیے نہیں کر پا رہے ہیں. اس لیے میرے بھائیوں، تعلق مع اللہ پیدا کرو. اور تعلق مع اللہ پیدا کرنے کا یہ تو ایک سلسلہ ہے، بہت سارے دوسرے سلسلے بھی ہیں. تو اتنے سارے مشائخ ہیں، وہ غلطی پر کیسے متفق ہو سکتے ہیں؟ اور اساتین جن کی دنیا تعریف کرتی ہے اور جن کے ناموں کی صدر رحمت اللہ علی کہتی ہے، یہ اللہ تعالی شانہ نے ایسی ان کو عمومی مقبولیت عطا فرمائی کہ ان کے ناموں کے ساتھ دنیا رحمت اللہ علی کہتی ہے اور دنیا گواہی دیتی ہے ان کے صراط مستقیم پر ہونے کی. اور پھر اللہ نے خاتمے بھی ایسے نصیب کیے. حضرت مولانا علی میاں ندوی صاحب یاسین شریف کی تلاوت کرتے کرتے انتقال کر گئے، یاسین شریف کی تلاوت کرتے کرتے انتقال کر گئے. حضرت شیخ العزیز مولانا زکریا صاحب رحمۃ اللہ علیہ یا کریم او کریم یا کریم او کریم کہتے ہوئے دنیا سے چلے گئے. خاتمہ جن کو اچھا ملا اور جن پر پوری دنیا گواہی دیتی ہے، جنہوں نے ان کو قریب سے دیکھا کہ متبع سنت تھے، حضرت گنگوہی رحمت اللہ علیہ یہ ذکر شکر بھی کرتے تھے، ذکر جہری بھی کرتے تھے. خود فرماتے تھے کہ جب سے حاجی صاحب رحمت اللہ علیہ نے مجھے ذکر تلقین کیا اس وقت سے آج تک ایک دن بھی ناغا نہیں ہوا. حضرت گنگوہی یہ فرماتے تھے بڑھاپے میں. اور ساتھ میں پھر یہ فرمایا کہ اور اس کو چھوڑنے کی کوئی شرعی وجہ بھی مجھے نظر نہیں آئی. وہ فقیہ النفس تھے حضرت گنگوہی رحمت اللہ علیہ. تو ایسے بڑے بڑے لوگ، اللہ تعالی شانو ہمیں توفیق عطا فرمائے بھائی، اللہ ہمیں توفیق عطا فرمائے. ایسے متبع سنت تھے کہ فرض واجب بدعت یہ تو بہت بڑی چیزیں ہیں، وہ تو مستحبات اور آداب میں. ابھی میں نے لندن گیا تھا دو ہفتے پہلے، تو وہاں میں نے ان کو بتایا کہ ہمارے حضرت حکیم الامت تھانوی رحمت اللہ علیہ کے ایک خلیفہ تھے ماسٹر منظور صاحب، اسکول کے ٹیچر تھے. تو اسکول کے ٹیچر تھے تو کوئی ایسے حالات پیدا ہو گئے کہ ان کو جیل میں جانا پڑا، جیل میں یعنی وزٹ کے لیے. اب یا تو حضرت کو خود کو شوق ہوا ہوگا کہ مجھے لے جاؤ، یا کوئی اور لے گیا ہوگا. تو جیل جب پہنچے تو رک گئے. اب یہ بات جو ہے بڑے بڑے علامہ کو سمجھ میں نہیں آئے گی. یہ بات, یہ تعلق ماں اللہ کی برکت کے ایک ماسٹر اور ٹیچر جس نے پوری زندگی اسکول میں گزاری, لیکن تعلق ماں اللہ کی محنت کی حضرت حکیم محمد تھانوی رحمتہ اللہ علیہ سے تعلق رکھ کر, تو جب وہ جیل خانے کے دروازے پر پہنچے تو رک گئے. تھوڑی دیر رکے رہے, ایسی آنکھ بند کر کے کھڑے رہے, اور پھر جو کچھ کرنا تھا کر کے پھر اندر داخل ہوئے. تو لوگوں نے بعد میں پوچھا, دائیں بائیں آگے پیچھے جو لوگ ہوتے ہیں بڑوں کے ساتھ, وہ بڑوں میں کیڑے ڈھونڈنے کے لیے نہیں ہوتے, بڑوں سے سیکھنے کے لیے ہوتے ہیں. تو کہا کہ حضرت جیل میں داخل ہونے سے پہلے آپ رک گئے, دیکھو یہ تعلق ماں اللہ کی برکت. تو کہا کہ میں رک اس لیے گیا کہ سب سے پہلے تو میں نے اللہ تعالی شانہ کا شکر ادا کیا کہ اللہ تعالی شانہ نے مجھے ایسی جگہ پر اب تک مجھے نہیں پہنچایا, اس نعمت پر میں نے شکر ادا کیا. اور اس کے بعد میں نے اللہ تعالی شانہ سے کی پناہ مانگی کہ اللہ آئندہ بھی فضل فرمانا اور ایسی جگہ پر مجھے مت پہنچانا. اور اس کے بعد میں کھڑے ہو کر کے سوچتا رہا کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کا جیل میں جانا تو کہیں ثابت نہیں ہے, تو جیل میں دائیں پاؤں سے داخل ہونا چاہیے بائیں پاؤں سے, سنت طریقہ دیا ہوگا. یہ میں سوچتا رہا, یہ تعلق ماں اللہ کی برکت کہ آدمی یہ ڈھونڈتا ہے کہ مجھے میری پریکٹیکل لائف میں کیا کرنا چاہیے, یہ نہیں کہ اس میں یہ کیڑا ہے اور اس میں یہ کیڑا. کہتے بہت سوچا بہت غور کیا لیکن سمجھ میں نہیں آئی بات. تو پھر اللہ نے دستگیری فرمائی کہ بری جگہ پر جب داخل ہوتے ہیں تو بائیں پاؤں سے داخل ہوتے ہیں, تو جیل تو اچھی جگہ نہیں ہے. تو میں نے سوچا کہ بائیں پاؤں ہی سے داخل ہونا چاہیے یہاں, تو میں بائیں پاؤں سے داخل ہوا یہاں. اب یہ دیکھیے یہ تعلق ماں اللہ کی برکتیں ہیں. تو اللہ تعالیٰ شانہ ہم سب کو یہ تعلق نصیب کرے. تو میں اخیری بات کہہ کر کے عرض کرتا ہوں کہ حضرت گنگوئی رحمت اللہ علیہ کیسے متبع سنت ہوں گے, ان کو یہ ذکر جہری اور یہ اشغال اور یہ کیسے کہہ سکتے ہیں کہ یہ چیزیں شریعت کی حد سے نکلی ہوئی ہیں, جب ایسے بڑے بڑے اساتین کرتے تھے. کچھ تو اعتماد ہونا چاہیے. مفتی صاحب اگر مجھے کوئی فتویٰ دے اور میں پوچھوں ان کو کہ مفتی صاحب ذرا دوبارہ چیک کیجئے, کہے کہ نہیں میں چیک کر چکا ہوں, نہیں دوبارہ کیجئے, کہے کہ ہاں میں نے دیکھ لیا ہے یہی فتویٰ ہے. میں کہوں کہ نہیں پھر دوبارہ دیکھیے ذرا. تو دس مرتبہ اگر دیکھ کر کے مجھے یہ کہے اور یہ کہے کہ مفتی ایوب کو بھی میں نے پوچھا ہے, مفتی اسماعیل کو بھی پوچھا ہے, اور مفتی محمد بھٹے کو بھی پوچھا ہے, تو پھر مجھے یہی ذہن میں آتی ہے بات کہ میرا ذہن جو ہے کام نہیں کر رہا ہے, یہ سب مفتی ہے, مجھے ان پر اعتماد ہے. تو اگر کوئی بات سمجھ میں آئے تو بھی سوچے کہ کتنا بڑا آدمی, قرآن حدیث تعلق ماں اللہ. اور حضرت مولانا خلیل احمد سہارنپوری رحمۃ اللہ علیہ وہ خود بھی کتنے بڑے محدث, تو ان سے کسی نے پوچھا کہ حضرت فنا عمل میں سنت طریقہ کیا ہے, فنا عمل میں سنت طریقہ کیا ہے, حضرت سہارنپوری کو پوچھا مولانا خلیل احمد صاحب کو. تو یہ جو پوچھنے والے تھے وہ حضرت گنگوہی کی صحبت میں رہے تھے, تو کہا کہ تم نے مولانا رشید احمد گنگوہی رحمت اللہ علیہ کو یہ کام کرتے ہوئے دیکھا ہے؟ کہا کہ جی میں نے دیکھا ہے. کہ پھر وہی سنت ہے, اس لیے کہ حضرت کی زندگی کا کوئی امر خلاف سنت نہیں تھا. تو اگر تم نے حضرت کو کرتے ہوئے دیکھا ہے تو وہی سنت ہے. یعنی ہمارے بزرگان دین سنت کے اتنے پابند تھے کہ ان کے عمل سے سنیت پر استدلال کیا جاتا تھا. تو ایسے اساتین جن کی زندگیاں سنت سے بھری ہوئی ہیں, حضرت شیخ مولانا زکریا صاحب رحمۃ اللہ علیہ ویل چیئر میں جا رہے ہیں, معذور ہیں, اور ہم سب حرمین شریفین گئے ہیں. جمعہ کا دن کتنی ہما ہمی کا ہوتا ہے, ذرا لیٹ ہو گئی اچھی جگہ نہ ملے. تو حضرت شیخ رحمۃ اللہ علیہ نے فرمایا کہ میں جلدی جلدی مجھے واپس گھر لے جاؤ, واپس گھر لے جاؤ. تو لوگوں نے سوچا کہ استنجے کا تقاضا ہوا ہوگا, کچھ ہوا ہوگا. جب واپس لے گئی تو حضرت نے فرمایا کہ یہ نیا جو کرتا آج تم نے پہنا ہے یہ اتار دو, مجھے دوسرا پہنا دو پرانا. جلدی جلدی پہنا دیا. اور پوچھنے پر حضرت نے بتایا کہ اصل میں مسجد نبوی کے قریب پہنچنے کے بعد میری نظر پڑ گئی تو سنت یہ ہے کہ آدھی پنڈلی تک کرتا ازار سب ہونا چاہیے, اور میں نے دیکھا کہ یہ ایک دو انچ لمبا ہے اور میں خلاف سنت کرتا نہیں پہننا چاہتا تھا. مرنے کے ایک دو دن پہلے جب خبریں آ رہی تھی کہ بہت بیمار حضرت شیخ, کسی وقت بھی جا سکتے ہیں, کسی وقت بھی جا سکتے ہیں, ایسے حالات میں بھی وضو کرایا جا رہا ہے اور خدام پر اتنا غم طاری تھا کہ وہ بھول گئے تو کہنے لگے میرے پیاروں مسواک رہ گیا. ان کے بارے میں ایسا خیال ہم ہماری زندگیوں میں نمازوں میں سنت نہیں, ہماری نمازوں میں سنت نہیں, اور ہمیں ان بزرگوں کے اعمال جو ہے وہ خلاف سنت نظر آئے, بدعت نظر آئے. تو میرے بھائیو ہمیں اپنے دل دماغ کی, دونوں دل اور دماغ دونوں کی علاج کی ضرورت ہے. اللہ تعالی شانو ہمیں توفیق دے. اور میرے بھائیو اس پر جتنا زیادہ شکر ادا کرے کم ہے کہ صحابہ کے بعد تابعین, تابعین کے بعد تبع تابعین, ایسا چلتے 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 یہ سلسلہ یہاں تک پہنچا اور ہمارا دل دماغ جو ہے بالکل ان کے ساتھ ہم آہنگ ہے, ملا جھلا ہے, ملا ہوا ہے. یہ اللہ کی خاص توفیق ہے, اللہ کی خاص نعمت ہے. اللہ تعالی شانہ سے دعا کرنی چاہیے کہ یہ اللہ ہماری پوری زندگی میں اس بات کو قائم دائم رکھنا اور ہماری نسلوں میں بھی قیامت تک ان چیزوں کو قائم دائم رکھنا. اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق عطا فرماوے. وآخر دعوانا ان الحمد للہ رب العالمین, وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. اللهم لك الحمد كما أنت أهله, فصل وسلم على محمد كما أنت أهله, وافعل بنا ما أنت أهله, فإنك أهل التقوى وأهل المغفرة. ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم. اللهم اهدنا واجعلنا سببا لمن اهتدى, اللهم اهدنا الصراط المستقيم, اللهم ثبتنا على صراطك المستقيم, اللهم وفقنا لما تحب وترضى واجعل آخرتنا خيرا من الأولى. اللهم زيننا بزينة الإيمان واجعلنا هداة مهتدين. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها, أنت وليها ومولاها. اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين, ولا تنزع منا صالح ما أعطيتنا. اللهم وفقنا لما تحب وترضى واجعل آخرتنا خيرا من الأولى. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم اشف مرضانا وارحم موتانا. اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان. اللهم إنا نسألك أن تجعل كل قضاء قضيته لنا خيرا ورشدا. رب يسر ولا تعسر وتمن بالخير. اللهم ربنا تقبل منا إنك أنت السميع العليم, وتب علينا إنك أنت التواب الرحيم. ربي اغفر وارحم وأنت خير الراحمين. سبحان ربك رب العزة عما يصفون, وسلام على المرسلين, والحمد لله رب العالمين. وآخر دعوانا أن الحمد لله رب العالمين برحمتك يا أرحم الراحمين.